रूपांतरण कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र सुरेन्द्र पौडेल। आदरणीय श्रोता, तीन तहका सरकारमध्ये स्थानीय तहको सरकार जनतासँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्ने सरकार हो। स्थानीय सरकारले जनताका आवश्यकता, चाहना र प्राथमिकतालाई मध्यनजर गरेर काम गर्नुपर्दछ। स्थानीय सरकारले गर्ने कामले नै देशमा आम नागरिकलाई संघीय लोकतान्त्रिक राज्य व्यवस्था भएको महसुस गराउन महत्वपूर्ण भूमिका खेल्न सक्दछ। त्यसका लागि स्थानीय सरकारले कसरी काम गर्दैछ, जनताको रूपान्तरणको लागि सरकारले काम गर्न सकेको छ कि छैन, यदि गर्न सकेको छैन भने त्यसमा के कस्ता अप्ठ्याराहरू छन्, नागरिकलाई रूपान्तरणको अनुमति दिलाउन कसरी काम गर्नु पर्ला भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहन माया ढकाल। नगर प्रमुख, स्वागत छ कार्यक्रममा।
धन्यवाद।
खास गरेर स्थानीय सरकारले कसरी काम गर्दैछ, तीन तहको सरकार भइरहँदाखेरि जनतासँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्ने सरकारको रूपमा स्थानीय सरकारले काम गरिरहेको छ, स्थानीय तहमा काम गर्दाखेरि अप्ठ्यारा सजिला धेरै कुराहरू हुन्छन्, यी कुराहरूमा आज हामी चर्चा गर्छौं। कुराकानीको शुरूआत यहाँ वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी समेत भएको त्यो एउटा महत्वपूर्ण ठाउँको नगरपालिकाको प्रमुख हुनुहुन्छ, काम गर्न कतिको सहज छ, कुराकानीको शुरूआत यसैबाट गरौं।
सर, विशेष गरेर वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानीको नगरपालिका पनि हो, होइन, र यो नगरपालिकामा एउटा तीव्र रूपमा बसाइसराई र जनसंख्या वृद्धि पनि भइरहेको नगरपालिकामा पर्छ। राजधानी भएसँगै वीरेन्द्रनगर नगरपालिकाले गर्नुपर्ने काम र यसको क्षेत्र पनि बढेको छ। र नेपालको संविधानले स्थानीय सरकारलाई विशेष गरेर सेवा प्रवाहमा बढी भन्दा बढी जिम्मेवारी हुनुपर्ने कुरा तोकेको छ, होइन, आम नागरिकले पाउनुपर्ने सेवा सहज तरिकाले पाउने गरी स्थानीय सरकारले काम गर्नुपर्ने एउटा छ। अर्को, नेपालको संविधानले पनि नागरिकका अधिकारहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नको लागि स्थानीय पालिकाले व्यवस्थित शासन व्यवस्था सञ्चालन गर्नुपर्ने र सुशासनलाई कायम गर्नुपर्ने भन्ने कुराहरू पनि जोडेको छ। म वीरेन्द्रनगर नगरपालिकाको नगर प्रमुख भइरहँदाखेरि हामीले गर्ने काम र आम नागरिकका अपेक्षाहरू के छन् त भन्ने कुरालाई हेर्दा, एउटा स्थानीय तहसँग सबै कुरा चाहिँ नगरपालिका अथवा गाउँपालिकाले गर्न सक्छ भन्ने एउटा आम नागरिकको बुझाइ र हामीसँग भएका स्रोत र साधनलाई प्रयोग गरेर हामीले गर्ने काम, एउटा चाहिँ तत्काल गर्नुपर्ने काम, एउटा दीर्घकालीन प्रभाव पर्ने काम र त्यसका योजना निर्माण पनि स्थानीय पालिकाले गर्नुपर्ने देखिन्छ। र बिस्तारै बिस्तारै 74 सालमा भएको निर्वाचन भन्दा 79 सालमा भएको निर्वाचन पश्चात चाहिँ केही सहजता र एउटा सिस्टममा अगाडि बढिसकेको हुनाले अहिले स्थानीय पालिकामा काम गर्न सहजै भएको अनुभूति पनि मलाई भएको छ, होइन। र सँगसँगै हामीले विकासलाई हेर्दाखेरि अब नगरपालिकाको स्लोगन छ, शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर। वीरेन्द्रनगरको सम्भावना के हो र हामीले के कुरालाई ध्यान दिने भन्ने कुरा हाम्रो स्लोगनले पनि प्रष्ट पारेको छ। वीरेन्द्रनगरलाई शैक्षिक हब बनाउने, यो कर्णाली प्रदेशको राजधानी भएको हुनाले प्रदेशको राजधानी केन्द्रित विकासका पूर्वाधार योजनाहरू निर्माण गर्दै यसलाई एउटा समृद्ध सहरको रूपमा स्थापना गर्ने र सँगसँगै यहाँको पर्यटन चाहिँ यसको एउटा विकासको प्रमुख आधार बन्न सक्छ, त्यस कारणले पर्यटकीय क्षेत्रको विकास गरेर आर्थिक समृद्धिमा चाहिँ यसले टेवा पुर्याउने भन्ने पनि नगरपालिकाको प्रष्ट स्लोगन भएको हुनाले पूर्वाधार विकाससँगै सामाजिक न्यायको विकासलाई पनि हामीले जोडेर अगाडि बढेका छौँ। र वीरेन्द्रनगर नगरपालिकामा अहिले हेर्दाखेरि 2-3 कुराहरूलाई हामीले जोड दिएका छौँ, जस्तो यहाँको खाने पानी व्यवस्थापन, होइन, यहाँको फोहोर मैला व्यवस्थापन, यहाँको चाहिँ सरकारी जग्गा संरक्षण। वीरेन्द्रनगर नगरपालिका आफैमा पनि एउटा वेल म्यानेज अथवा प्लानिङ भएको सहर पनि हो, यसलाई प्लानिङ क्षेत्रलाई पूर्ण रूपमा कार्यान्वयन गरेर सुन्दर सहर बनाउने गरी चाहिँ हामीले बनाएको योजना अन्तर्गत सरकारी जग्गा संरक्षणको अभियान पनि रहेको छ। र अर्को, अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने कुरा, वीरेन्द्रनगर नगरपालिकामा बसिरहेको जनसङ्ख्या खासमा सुकुम्बासी हो अथवा अव्यवस्थित तरिकाले बसेको हो र बसाइसराई भएको भन्ने कुरालाई पनि हामीले हेर्दैछौँ र त्यसलाई पनि व्यवस्थित गर्ने प्रयास चाहिँ हामीले गरिरहेका छौँ भने साभिकमा प्लानिङ गरेको क्षेत्र हो र यसलाई पूर्ण रूपमा लगतकट्टा गरेर एउटा चाहिँ व्यवस्थित सहर बनाउनु पर्छ भन्ने हामीले कुराहरू अगाडि बढाइरहेका छौँ र यहाँ विकास निर्माण पूर्वाधार निर्माण पनि त्यतिकै पेचिलो कुरा रहेको छ। विगतमा काम सुरु भएका तर पूरा हुन नसकेका योजनाहरूलाई पनि अहिले पूरा गराइरहेका छौँ। पूर्वाधारको विकासमा पनि नगरपालिका अगाडि बढिरहेको छ। पर्यटकीय क्षेत्रमा हामीले यहाँको बुलबुले ताल, घण्टाघर, काक्री विहार, शहीद पार्क र उपत्यकामा देखिने जुन भ्यू देखिने वडा नम्बर 13, 14, 15, 16 छ यसलाई पनि हामीले व्यवस्थित तरिकाले अगाडि बढाउँदै एउटा चाहिँ रेजिलिएन्ट सिटी भनौँ न एउटा वातावरण मैत्री नगरको रूपमा चाहिँ कसरी बढाउन सकिन्छ भन्ने हिसाबले पनि अगाडि बढिरहेका छौँ भने कतिपय कुरा हाम्रो अध्ययन अनुसन्धानको हिसाबले बोटानिकल पार्कहरू यहाँ चाहिँ विश्वविद्यालय छ, विश्वविद्यालयसँगको समन्वय पनि हामी अगाडि बढाउँदैछौँ र शिक्षा पनि हाम्रो प्रमुख भएको हुनाले 10 वर्षे शैक्षिक रणनीति हामीले तयार गरेर अबको 10 वर्षमा वीरेन्द्रनगर शिक्षामा कहाँ पुग्ने भन्ने विषयलाई पनि केन्द्रित गरेर अगाडि बढेका छौँ भने स्वास्थ्यमा पनि विभिन्न नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर विशेष गरेर महिला बालबालिका ज्येष्ठ नागरिकलाई चाहिँ अझ बढी केन्द्रबिन्दुमा राखेर एउटा स्थानीय पालिकाले दिनुपर्ने स्वास्थ्य प्राथमिक तहका स्वास्थ्यमा हामीले के काम गर्न सक्छौँ भन्ने कुरा हाम्रो नगर अस्पताल र हामीसँग भएका स्वास्थ्य संस्थालाई पनि व्यवस्थित तरिकाले अगाडि बढाउँदैछौँ।
यति भनिरहँदाखेरि हजुर यहाँले यति भनिरहँदाखेरि त्यहाँको विकासको कुराहरू हुन त हिजो पनि चाहिँ त्यो राजधानी नै प्रदेश नै प्रदेशको अथवा विकास क्षेत्रको सदरमुकाम भएर नै काम गरेको अथवा भएको ठाउँ हो त्यो वीरनगर नगरपालिका। त्यति बेलाको पनि शैक्षिक हबको हिसाबले पनि त्यो क्षेत्रका नागरिकले शिक्षा र स्वास्थ्य मध्यपश्चिम विश्वविद्यालय होस् या तत्कालीन अस्पतालका कुराहरू हुन् त्यसको लागि संघर्ष गरेका कुराहरू छँदैछन्। त्यो हिसाबले पनि त्यो एउटा शैक्षिक हबको रूपमा, स्वास्थ्यको हबको रूपमा, प्रशासनिक हबको रूपमा त्यो हिजोदेखि नै रहेको त्यसलाई व्यवस्थित गर्नुपर्ने एकातिर त यहाँहरूको चुनौती छ नै भने नगरपालिकाभित्र पनि केही क्षेत्र व्यवस्थित छ, प्लानिङ भएको छ, तर केही ठाउँहरू त अझै पनि दुर्गम छन्, त्यसलाई व्यवस्थित गर्नुपर्ने छ, त्यहाँका नागरिकहरूलाई पनि सुविधा दिनुपर्ने हुन्छ, त्यसको लागि के प्लान छ यहाँसँग?
यसो मैले यहाँलाई अघि पनि शैक्षिक हकको रूपमा भनेको थिएँ होइन, एउटा स्थानीय पालिकाको माध्यमिक तहको शिक्षा चाहिँ उसको अधिकार क्षेत्रभित्रको कुराहरू पनि रहेको छ। अहिले वीरेन्द्रनगर नगरपालिकाको विद्यालयहरूमा करिब 63,000 विद्यार्थीहरू अध्ययन गर्दै हुनुहुन्छ माध्यमिक तहको, र हामीले हेर्दाखेरि करिब 70% विद्यार्थी चाहिँ विभिन्न जिल्लाबाट यहाँ अध्ययनको लागि आउनु भएको छ भने 30% विद्यार्थीहरू चाहिँ वीरेन्द्रनगर नगरपालिकाभित्रको चाहिँ हुनुहुन्छ। त्यसले पनि माध्यमिक तहको शिक्षालाई हामीले व्यवस्थित गरेर यहाँको पूर्वाधारको कुरा, शैक्षिक गुणस्तरको कुरामा चाहिँ नगरपालिका आफ्नो क्षेत्रको शिक्षालाई लिएर अगाडि बढिरहेको पनि छ भने हामीले जस्तो हाम्रो वडा नम्बर 14, 15, 16, 13 केही भूभाग अहिले पनि पहाडी भूभाग पर्छ होइन, साबिकमा राज्य पुनर्संरचनासँगै जोडिएको क्षेत्र पनि हो यो। यहाँको चाहिँ व्यवस्थित सडकको कुरा, खानेपानीको कुरा, विद्युतको कुरा, स्वास्थ्यको कुरालाई हामीले प्राथमिकता दिएका छौँ भने शिक्षामा पनि त्यतिकै प्राथमिकतामा दिएका छौँ। जस्तो विभिन्न कार्यक्रमहरू हामीले हामीसँग भएका वडा स्वास्थ्य चौकी र घुम्ती कार्यक्रमहरू मार्फत महिलाको स्वास्थ्य, ज्येष्ठ नागरिकको स्वास्थ्य, आम रूपमा स्वास्थ्यका योजनाहरू पनि अगाडि बढाएका छौँ। अहिले स्वरोजगारसँग जोडिएका धेरै कार्यक्रमहरू हामीसँग छन्। जस्तो महिला स्वरोजगार नगरपालिकाको स्लोगन छ, एक घर एक महिला स्वरोजगार, वीरेन्द्रनगरको विकास र समृद्धिको मूल आधार, युवा लक्षित कार्यक्रमहरू होइन, हामीले अहिले सिटिज फर वुमेन भनेर एउटा महिला मैत्री सहर अथवा समावेशी सहरको रूपमा वीरेन्द्रनगरलाई विकास गर्नुपर्छ भनेर यहाँ खाली भएका थुप्रै ठाउँहरू विगतमा हामीले खाली गराएका, सरकारी जग्गा अतिक्रमण भइरहेका ठाउँहरू हामीले जब खाली गरायौँ त्यसपछि हामीले त्यसमा चाहिँ नयाँ योजनाहरू अन्तर्गत चाहिँ थुप्रै पार्क निर्माण गरेका छौँ जसलाई समावेशी बनाउने प्रयास गरेका छौँ। हामीले मेन बजार, मुख्य बजारमा चाहिँ पार्किङ एरियाहरू खाली गराएर अहिले त्यो निर्माण गर्दैछौँ होइन, हाम्रो ऐतिहासिक धरोहरको रूपमा रहेको घण्टाघरलाई पुनर्निर्माण गर्दैछौँ, बुलबुलेमा चाहिँ ढुङ्गा सञ्चालन गरेर एउटा आन्तरिक पर्यटनको सम्भावना के रहेछ त स्थानीय सरकारमा भन्ने कुरालाई पहिचान गरेका छौँ। यस्ता थुप्रै कुराहरू अहिले साइकल रोड अथवा हाम्रो चाहिँ अब बिस्तारै बिस्तारै सबै योजनाहरू वातावरण मैत्री हुनुपर्छ होइन। हामीले सानोतिनो कुरामा पनि भेहिकलहरू चलाउने त्यहाँ डिजेल पेट्रोलहरू खर्च गर्ने यो कुरालाई बन्द गरेर साइकलहरू पनि चलाउनु पर्छ भनेर नगरपालिकाको केही क्षेत्र साइकल लेनको रूपमा पनि विकास गर्नको लागि योजना बनाएर हामी अघि बढिसकेका छौँ। यसरी हेर्दा स्थानीय सरकारले आफ्नो स्थानीय तहभित्रको सम्भावना के हो, यसलाई कसरी विकास गर्न सकिन्छ र विकासका योजना बनाउँदै गर्दा प्राथमिकता कसरी निर्धारण गर्ने भन्ने कुरा आफ्नो भूगोल आफ्नो ठाउँ र आफ्नो जनसङ्ख्यालाई हेरेर गर्नुपर्छ भन्नेमा हामीले जोड दिएका छौँ। र मैले अघि पनि यहाँलाई भने फोहोर व्यवस्थापन जस्तो जनसङ्ख्याको हिसाबले हेर्नुहुन्छ भने नगर नगरपालिकाको जनसङ्ख्या 54,000 मात्रै जनगणनामा देखिन्छ होइन, 29,000 घरधुरी देखिएको छ जनगणनामा। अहिले त 51,000 घरधुरी यहाँ भइसकेको छ, हामीले तत्कालै गरेका अध्ययनहरूमा देखिएको छ। र जनसङ्ख्या पनि करिब करिब 5,00,000 जनसङ्ख्या यहाँ बसोबास छ भने यो जनसङ्ख्यालाई व्यवस्थित गर्नको लागि शिक्षा स्वास्थ्य खानेपानी फोहोर व्यवस्थापन हामीले फोहोर व्यवस्थापनमा पनि कुहिने फोहोरको लागि निजी क्षेत्रसँगको समन्वयमा बायोग्यास सञ्चालनमा आइसकेको छ। तपाईँको सेफ्टी ट्याङ्कीको फोहोर व्यवस्थापनमा ट्रिटमेन्ट प्लान्ट बनेर व्यवस्थित बनिसकेको छ। मलाई लाग्छ देशकै 1-2-3 गन्नेमा नै वीरेन्द्रनगर आउँछ व्यवस्थित सञ्चालन हुनेमा। अहिले पनि हाम्रो नकुहिने फोहोर समस्याको विषय छ होइन, हाम्रो चुनौती पनि छ नि त नगरपालिकामा नकुहिने प्लास्टिक जन्ने फोहोर हाम्रो चुनौतीको रूपमा बनेको छ, यसलाई व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतर्फ यहाँको खानेपानी व्यवस्थापन बढ्दो सहरीकरण बढ्दो जनसङ्ख्यालाई धान्नको लागि अहिले हामीले राष्ट्रिय गौरवको आयोजना भेरी पम्पिङ खानेपानी आयोजना सुरु गर्यौँ। टेन्डर भएर पनि कन्ट्राक्टर छनौट भएर काम अगाडि बढिसकेको छ। अब वन मन्त्रालयले रुख काट्ने अनुमति दिएसँगै हाम्रो आयोजनाको काम चाहिँ अगाडि बढ्दैछ। यसले सन् 2050 सम्मको लागि खानेपानी व्यवस्थापन सुर्खेतको वीरेन्द्रनगरमा सन् 2050 सम्म खानेपानी पुग्ने गरी आयोजना सुरु भएको छ भने यो करिब करिब संघीय सरकार प्रदेश सरकार स्थानीय तहको लगानीमा हुँदैछ।
हजुर, अब यहाँले यो भनिरहँदाखेरि अब हजुर हजुर यहाँले यो भनिरहँदाखेरि प्रदेशको राजधानी पनि भयो होइन, एउटा शिक्षा स्वास्थ्य र रोजगारीको लागि पनि सुर्खेतमै आउनुपर्ने जिल्लामै आउनुपर्ने त्यसपछि राजधानी वीरेन्द्रनगर नगरपालिका नै पर्छ होइन। अब यो भनिरहँदाखेरि त्यहाँ तीव्र रूपमा बसाइ सराई भइरहेको छ, खेतीयोग्य जमिन विनाश भइरहेको छ, घरेडीहरूमा परिणत भइरहेको छ, यसले भविष्यमा आउन सक्ने चुनौतीलाई पनि त सम्बोधन गर्नुपर्ने होला।
हजुर, हामीले अहिले वीरेन्द्रनगर नगरपालिकामा साविकमा जुन नगरपालिका थियो त्यसमा गुरु योजना निर्माण नगरपालिका हो होइन, तर राज्यको पुनर्संरचनासँगै 6 साविकका गाउँ विकास समितिहरू नगरपालिकामा समावेश भएका छन्। नगरपालिकाको बीच भागमा रहेको रत्न राजमार्गदेखि दक्षिणपट्टिको जहाँ घना बस्ती छ विगतमा गाउँ विकास समितिका रूपमा ती ठाउँहरू थिए, अहिले नगरपालिकाको वडाको रूपमा तिनी छन्। यस्तो अवस्थामा कसरी हामीले भूमिको व्यवस्थापन गर्ने भनेर अहिले भूपयोग नीति पनि हामीले निर्माण गरेका छौँ र सँगसँगै अब बाटोको मापदण्ड के हुने, कस्तो जग्गालाई हामीले बसोबास योग्य भन्ने, कस्तो जग्गालाई हामीले खेतीयोग्य भन्ने भनेर भूपयोग नीति पनि बनाइसकेका छौँ भने हामीले रिस्क सेन्सिटिभ ल्यान्ड युज प्लान पनि बनाएका छौँ। अथवा हाम्रो नगरपालिकाको भूभाग कस्तो छ त कस्तो ठाउँमा कस्तो संरचना बनाउन मिल्छ, वातावरणीय हिसाबले जोखिम कस्तो छ भनेर पनि त्यो अध्ययन गरेर त्यसलाई कार्यान्वयनमा पनि ल्याइसकेका छौँ भने र सँगसँगै हामीले विपदको क्षेत्रमा यो दमकल व्यवस्थापनदेखि लिएर सम्पूर्ण सेवा सुविधा पनि राम्रोसँग दिँदै आएको हुनाले वीरेन्द्रनगर नगरपालिका आफैमा एउटा सहर हो। जस्तो वडा नम्बर 12 माथिल्लो भूभाग 13, 14, 15, 16 कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा हामीले घोषणा गरेर सभाले पास गरेर अगाडि बढेका छौँ होइन। यहाँ फलफुल खेती, तरकारी खेती, तपाईँको मासुजन्य वस्तुहरू, त्यसै गरेर दुग्धजन्य व्यवसायको लागि अत्यन्त उर्वर भूमिको रूपमा रहेको छ, जुन त्यसलाई हामीले नगरपालिकाको नगरसभाले नै घोषणा गरेर त्यो अनुसारको लगानी त्यो अनुसारको व्यवस्थापन गरेर अगाडि बढेका छौँ भने अहिले पनि वीरेन्द्रनगरको 2, 9, 10, 11 का जुन तल्लो पट्टिको भनौँ न दक्षिणपट्टिको भूभाग हो यो बेमौसमी तरकारीको लागि अत्यन्त उर्वर क्षेत्र भएको हुनाले हामीले त्यसलाई चाहिँ त्यो अनुसार पनि अलिकति व्यवस्थापन गरेर लगानी गरेका छौँ भने जस्तो घना बस्ती भएका सहरी ओडाहरू भनौँ न बढी जनसङ्ख्या भएका बजार साइडका ओडाहरूमा पनि हामीले यो चाहिँ कौशी खेती प्रवर्धन गरेर सकेसम्म ब्रेन नगरलाई चाहिँ तरकारीमा आत्मनिर्भर बनाउने किसिमले पनि नगरपालिका अहिले अगाडि बढिरहेको अवस्था छ। यसलाई विभिन्न रोजगारसँग पनि जोडेका छौँ, जस्तो महिला स्वरोजगारमा हामीले मेयरसँग महिला किसान कार्यक्रम गरेका छौँ र त्यो मेयरसँग महिला किसान कार्यक्रममा पनि महिलाहरूलाई प्रविधिसँग जोड्ने, कृषिमा जोड्ने, उत्पादनमा जोड्ने भन्ने कुरा रहेको छ। युवा मैत्री कार्यक्रमलाई पनि हामीले उत्पादनसँग जोडेका छौँ। यसरी गर्दाखेरि एउटा स्थानीय पालिकाले आफ्नो क्षेत्र आफ्नो नगरपालिकामा के कुरालाई प्राथमिकता दिनुपर्छ भन्ने हेरेर हामीले त्यो अनुसार पनि योजना बनाएका छौँ।
यहाँले अगाडि जोड्नु भएको थियो शैक्षिक कुरा, जुन स्थानीय सरकार अन्तर्गत रहेको माध्यमिक शिक्षाको कुराहरू छ। पछिल्लो समय माध्यमिक शिक्षा केही पालिकाहरूले त राम्रो गरेका छन्, तर जसरी चाहिँ राम्रो हुनु पर्थ्यो स्थानीय तहमा दिइसकेपछि, अधिकार दिइसकेपछि त्यो हुन सकेको छैन भन्ने आरोपहरू लाग्दै आएको छ।
यसमा यस्तो छ, सबै स्थानीय तहलाई दिएको भन्ने कुरा संविधान हिसाबले स्थानीय सरकार सञ्चालन ऐनमा पनि अब कक्षा एकदेखि कक्षा बाह्रसम्म स्थानीय तहको हुने भनेको छ होइन, तर शिक्षा नीति चाहिँ बनिसकेको छैन। संघीय शिक्षा नीति नबन्ने बेलासम्म यस्ता खालका दुविधाहरू देखिन्छन् र शिक्षालाई प्रभावकारी ढङ्गले अगाडि बढाउन गाह्रो हुन्छ। माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय पालिकालाई दिएको छ, यो हेर्दाखेरि कस्तो देखिन्छ भने कक्षा थपको अथवा स्कुल खोल्ने अनुमतिहरू दिन चाहिँ सकिने, तर त्यसको व्यवस्थापनको लागि शिक्षक व्यवस्थापनदेखि लिएर सम्पूर्ण कुराहरू हिजो जुन चलिरहेको छ अहिले पनि शिक्षक सरुवा शिक्षक बढुवादेखि लिएर त्यसका अन्य व्यवस्थापनहरू संघीय शिक्षा ऐनको पुरानो ऐन अनुसार नै सञ्चालनमा भइरहेको पनि छ। तसर्थ जबसम्म यो शिक्षा ऐन आउँदैन स्थानीय तहले के गर्ने भनेर प्रश्न त्यो ऐनमा लेखिँदैन तबसम्म चाहिँ यस्ता दुविधाहरू पनि देखिन्छन् र स्थानीय तहले पूर्ण रूपमा कति लगानी गर्ने कसरी गर्ने भन्ने आफ्नो योजना पनि बनाउन त्यति सहज चाहिँ अहिले देखिँदैन। त्यसको कारण पनि कतिपय पालिकाहरूमा शिक्षामा अलिकति लगानी गर्ने अन्य कुरामा पनि समस्या परेको देखिन्छ। त्यस कारणले मलाई के लाग्छ भने तत्काल शिक्षा ऐन बन्नुपर्ने, संघीय सरकार प्रदेश सरकार स्थानीय सरकारले कुन कुन क्षेत्रमा कसरी गर्ने भन्ने कुरा क्लियर त्यो ऐनमा आइदियो भने त्यसपछि चाहिँ शिक्षा अझ राम्रोसँग अगाडि बढ्न सक्छ भन्ने चाहिँ मेरो बुझाइ पनि रहेको छ।
हजुर, यहाँले यो भनिराख्नु भएको छ बुटवल लगायतका केही ठाउँहरूमा शिक्षा सामुदायिक विद्यालयहरूलाई अलि व्यवस्थित बनाएका नमुना उदाहरणीय विद्यालय पनि बनाएका छन् होइन, अब यसलाई चाहिँ नियमनका पटाहरू धेरै कुराहरू त यहाँहरूको मातहतमा हुन्छ नि, जुन स्थानीय बासिन्दाहरू जो बाहिर जान सक्दैन बोर्डिङमा पढ्न नसक्ने अवस्थामा यसलाई त व्यवस्थित गर्नुपर्ने हुन्छ नि त।
यसलाई होइन व्यवस्थित त मैले तपाईँलाई अघि पनि भने ब्रेन नगर नगरपालिकाको जुन कक्षा एकदेखि कक्षा बाह्रसम्म पढ्ने भाइ बहिनीको संख्या 63,000 छ, यसलाई व्यवस्थित गर्न त पालिकाले गरेको छ। यहाँको पूर्वाधार निर्माण यहाँको शिक्षक व्यवस्थापन अहिले पनि नगरपालिकाले हामीले चाहिँ धेरैभन्दा धेरै शिक्षकहरूलाई चाहिँ अनुदान कोटामा चाहिँ अहिले विभिन्न स्कुलहरूमा दिएका छौँ होइन, कुनै पनि स्कुलमा विषयगत शिक्षकहरू चाहिँ कमी हुनु हुँदैन भनेर हामीले प्रयास गरेका छौँ। त्यो हाम्रो तर्फबाट गरिने प्रयास हो। स्थानीय पाठ्यक्रम लागू भइसकेको छ
हजुर, हेलो,
एकदेखि कक्षा 8 चाहिँ स्थानीय पाठ्यक्रम लागू भएर पढाउन सुरु गरिसकेका छौँ। यी कुराहरू चाहिँ आफ्नो ठाउँमा चाहिँ स्थानीय पालिकाले आफ्नो स्रोत अनुसार गर्ने कुराहरू चाहिँ छ। त्यो ब्रेन नगर नगरपालिकाले पनि 10 शैक्षिक रणनीति तयार गरेर अबको 10 ब्रेन नगर शिक्षाको क्षेत्रमा कहाँ पुग्ने भन्ने कुरा आफ्नो पृष्ठ खाका बनाएर पनि हामीले विगत 2 नै त्यसको बजेट विनियोजन गरेर अगाडि बढिसकेका छौँ। तर पनि हामीलाई कतिपय काम गर्न असजिलो अप्ठ्यारो चाहिँ नीतिगत कुराहरूमा छ। यसलाई चाहिँ शिक्षा ऐनले प्रष्ट पारिदियो भने अझ व्यवस्थित तरिकाले चाहिँ अगाडि बढ्छन् भन्ने कुरा यो एक ठाउँको मात्र नभएर देशभरिकै समस्या हो भन्ने चाहिँ मलाई लाग्छ।
हजुर, पर्यटकीय हिसाबले पनि सुर्खेत आफैमा महत्वपूर्ण, त्यसमा पनि वीरेन्द्रनगर नगरपालिका, त्यहाँभित्र भएका बुलबुले ताल, काँक्रे विहार, देउती बजी लगायतका केही महत्वपूर्ण ठाउँहरू पनि छन्। तिनीहरूलाई व्यवस्थित गर्न सक्ने हो भने पर्यटकलाई पनि आकर्षण गर्न सकिन्छ र त्यो बाटो भएर कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा जहाँ चाहिँ महत्वपूर्ण ठाउँहरू छन्, पर्यटकीय सम्भावना बोकेका ठाउँहरू, त्यहाँ पनि जान सक्छन्। त्यसलाई समन्वय गर्न सक्यो भने राम्रो हुन्छ भन्ने किसिमका धेरै कुराहरू पनि आइरहेका छन्। पालिकाले यो तर्फ के हेर्दैछ?
जस्तो वीरनगर नगरपालिकामा पर्यटनको सम्भावना के छ भन्ने कुरा चाहिँ हाम्रो काँक्री विहार, बुलबुलेमा चलेको ढुङ्गा र सँगसँगै हाम्रो शहीद पार्कमा हुने आन्तरिक पर्यटनले पनि हामीलाई उत्साही बनाएको छ। होइन, अहिले विगतमा चाहिँ एउटा फोहोर पानी जाने ठाउँ हो, तर बुलबुले बुलबुल गर्ने ताल, प्रमुख ताल बाहेक अर्को ताल पनि हामीले निर्माण गरेर डुङ्गा चलाइसकेपछि आन्तरिक पर्यटनको जुन भीड़ छ त्यहाँ, त्यसले चाहिँ एउटा राम्रो सम्भावना बोकेको क्षेत्र हो भन्ने हामीले पहिचान पनि गरिसकेका छौँ। काँक्री विहार, घण्टाघर, मैले अघि नै पनि भनेको थिएँ, धार्मिक पर्यटक क्षेत्रको रूपमा चाहिँ देउती बजे लगायतका थुप्रै संरचनाहरू हामीले चाहिँ अगाडि बढाइरहेका छौँ। मैले हिजो मात्रै पनि लगानी बोर्डको कार्यक्रम वीरेन्द्रनगर सुर्खेतमा भएको थियो, अब हामीले पिपिपी मोडेलबाट पनि केही योजनाहरू अगाडि बढाउनु पर्छ, निजी क्षेत्रलाई पनि लगानी भित्राउनु पर्छ र वीरेन्द्रनगरमा भएको जुन पर्यटकीय सम्भावना हो यसलाई चाहिँ अझ बढी व्यवस्थित गर्नुपर्छ भन्ने कुरा पनि उठाएको छु र त्यो कुरालाई पनि बाहिर अलिकति एउटा समन्वय गरेर जानुपर्छ भन्ने कुराहरू उठेको छ। तसर्थ हामीले प्रदेश सरकार, संघीय सरकार र विकास साझेदार लगायत हाम्रा जुन निजी क्षेत्र हुन्, निजी क्षेत्रसँग पनि हामीले यदि वीरेन्द्रनगर नगरपालिकामा पर्यटक भित्राउनको लागि पर्यटनीय क्षेत्रको रूपमा लगानी भित्राउन सक्यौँ भने त्यसले निजी क्षेत्रलाई पनि उत्साही बनाउनेछ, सँगै यहाँको एउटा बजार व्यवस्थापन र बजारको चहल पहललाई पनि अगाडि बढ्नेछ भनेर त्यो कुराहरू पनि भइरहेका छौँ। र अहिले वीरेन्द्रनगर नगरपालिकाले पिपिपी मोडेलमा पनि केही योजना अगाडि बढाउनु पर्छ भनेर हामी अध्ययन गरिरहेका छौँ।
हजुर, यो भनिरहँदाखेरि वीरेन्द्रनगर नगरपालिकाभित्र पिछडिएका वर्ग, सीमान्तकृत वर्ग, विभिन्न जातजातिका वर्गहरू छन्, उहाँहरूको उत्थानको लागि पनि काम गर्नुपर्ने हुन्छ। सामान्य हिसाबले विकासका कामहरू अगाडि बढ्ला, तर जुन लक्षित वर्गहरू छन् उहाँको लागि के गर्नुभएको छ यहाँहरूले?
अहिले थुप्रै कामहरू लक्षित वर्गसँग, मैले अघि पनि भनेको थिएँ, सामाजिक न्याय पाटोलाई पनि हामीले निकै जोरदारका साथ उठाएका छौँ। जस्तो सेफ हाउस हामीले निर्माण गरेर सञ्चालन प्रक्रियामा ल्याउँदैछौँ। होइन, हिंसा प्रभावित महिला बालबालिकाको लागि सुरक्षित आवास गृह भनेर नगरपालिकाले एउटा प्रदेशको राजधानी भइसकेपछि प्रदेशकै सेवा लिने गरी अगाडि बढाउनुपर्छ भनेर अगाडि बढाइसक्यौँ, निर्माण कार्य पुरा भएको छ। हामीले नगरमा महिला बालबालिका अस्पताल सञ्चालनमा ल्याएका छौँ, विशेष गरेर महिलाहरूलाई प्रसूतिसँग सम्बन्धित र अन्य कुराहरूलाई पनि जोडेर अगाडि बढाएका छौँ। ज्येष्ठ नागरिकलाई हामीले घर दैलोमै गएर उपचार गरिदिने कानून बनाएर अगाडि बढेका छौँ। हामीले विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बिमा गरेका छौँ। अहिले करिब 900 जो विपन्न नागरिक हुनुहुन्छ, होइन, वडाबाट सिफारिस भएर आइसकेपछि उहाँहरूले म विपन्न हो भन्ने कुरालाई चाहिँ प्रमाणित गरिसकेपछि हामीले निशुल्क स्वास्थ्य बिमा गरिदिएका छौँ। 900 चाहिँ अहिले करिब यो सेवा लिइराख्नु भएको छ। र हामीले महिला प्रसूतिसँग सम्बन्धित थुप्रै कार्यक्रम गरेका छौँ, जस्तो निशुल्क एम्बुलेन्स सेवा छ हामीसँग, महिलाहरू गर्भवती महिला सुत्केरी हुँदै गर्दाखेरि पोषणका कार्यक्रमहरू रहेका छन्, हामीसँग निशुल्क भिडियो एक्सरे कार्यक्रम गर्छौँ हामीले, होइन, र महिलाहरू प्रसूतिकै कारणले चाहिँ उनीहरूले ज्यान गुमाउन नपरोस् भनेर लैङ्गिक कोषहरूको स्थापना पनि हामीले गरेका छौँ। प्रत्येक स्वास्थ्य संस्थाबाट निशुल्क सेनिटरी प्याड वितरण गर्दै आएका छौँ हामीले। गत साल मात्रै 40,000 महिला दिदीबहिनी त्यसमा जोडिनु भएको छ। महिनावारी स्वच्छतालाई कसरी कायम गर्न सकिन्छ, कसरी महिलालाई महिनावारीको कारण लाग्ने विभिन्न रोगहरूबाट बचाउन सकिन्छ भन्ने अभियानलाई नै अघि बढाएका छौँ। हामीले प्रत्येक वर्ष सबै वडामा गएर निशुल्क पाठ्यगत तथा स्तन क्यान्सर विरुद्धका अभियान र भिआइए परीक्षणहरू गर्ने तथ्यमा आधारित डाटाबेसमा रहेर हामीले यस्ता थुप्रै कुरालाई चाहिँ अगाडि बढाइरहेका छौँ। सरस्वती हेर्दा वीरेन्द्रनगर नगरपालिका अहिले हामीले नयाँ कार्यक्रम सुरु गरेका छौँ, हेलो गर्भवती आमा कार्यक्रम। महिला गर्भवती भएसँगै अब स्थानीय पालिकाले सम्पूर्ण जानकारी राखेर उहाँको सुरक्षित गर्भ बत्ती महिलालाई चाहिँ सुरक्षित फेरि बनाउने सम्मका योजनाहरू हामीले तयार गरेर अगाडि बढाएका छौँ र सँगसँगै हामीले विपन्न नागरिकहरूको लागि विभिन्न आय आर्जनका कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ। ठाउँ हेरेर हाम्रो 13, 14, 15, 16 चाहिँ पशुपालनलाई हामीले जोड़ दिएका छौँ भने तल उपत्यकाको दक्षिणपट्टिको भूभागको ओडामा हामीले बेमौसमी तरकारीलाई जोड़ दिएर उत्पादनसँग जोड्ने प्रयास गरेका छौँ। अन्य कुराहरूमा पनि कौशी खेतीहरू हाम्रो प्राथमिकतामा परेको छ भने हामीले अपाङ्ग मैत्री संरचना अनिवार्य बनाउने निर्णय गरेर लागू गरेका छौँ। अहिले सबै सरकारी संरचनामा अपाङ्ग मैत्री भवनहरू बन्दैछन्। महिला जनजाति पछाडि परेको वर्ग र अपाङ्गहरूले चाहिँ गर्ने स्थानीय उत्पादनमा आधारित कच्चा पदार्थमा आधारित व्यवसाय गर्दा हामीले कर छुटको कुराहरू ल्याएर गरिरहेका छौँ होइन। यी कुराहरू चाहिँ हाम्रो प्राथमिकतामा पनि छन् र हामीले त्यसलाई चाहिँ अगाडि बढाउँछौँ।
हजुर नगरप्रभुज्यू, यहाँ चाहिँ विद्यार्थी राजनीति गरेर आउनुभएको र विभिन्न संघर्ष गरेर यहाँसम्म पुग्नु भएको छ। अहिलेको अवस्थामा विभिन्न आन्दोलन जनआन्दोलनमा पनि सहभागी हुनुभयो, तर पछिल्लो एउटा के भाष्य निर्माण भइरहेको छ भने यो पछि स्थानीय सरकार भइसकेपछि खासै रूपान्तरण भएन, केही गर्न सकेन भन्ने एक किसिमको नकारात्मक टिप्पणीहरू पनि हुने गरेका छन्। के साँच्चै रूपान्तरण नभएकै हो त? के छ यहाँको अनुभव?
यस्तो छ, मेरो अनुभव, म 7 वर्ष पनि भयो स्थानीय तहमा काम गरेको होइन, नगरको पहिला उपप्रमुखको रूपमा पनि मैले काम गरेँ र अहिले प्रमुख भएर हेर्दाखेरि वास्तवमा हामीले परिवर्तनलाई चाहिँ हेर्न अलि सकेनौ कि भन्ने पनि लाग्छ। हामीसँग जुन कुरा सुधार गर्नुपर्ने छ, जुन कुरा कमजोरीको रूपमा छ, त्यसलाई मात्रै बढी फोकस गरेर बाहिर ल्यायौँ होइन। हामीसँग भएका राम्रा अभ्यासहरू, हामीले गरेका राम्रा कामहरू, हामीले चाहिँ गरेका परिवर्तनहरूमा चाहिँ हामीले हेर्नै नचाहेको हो कि भन्ने पनि लाग्छ। तपाईँले भने जस्तो एउटा डरलाग्दो विशेष गरेर यो सामाजिक सञ्जालदेखि लिएर जति पनि कुराहरूमा आउँछन्, केही भएन होइन, देशमा धेरै कुरा भएको छ। तपाईँ मानव विकासको रूपमा हेर्नुहोस्, सशक्तिकरणको रूपमा हेर्नुहोस्, आन्तरिक तपाईँले चाहिँ गएर गाउँ गाउँमा गएर हेर्नुहोस् होइन। मलाई के लाग्छ भने जस्तो हाम्रो सम्भावना के हो भनेर हामीले खोज्यौँ भने थुप्रै सकारात्मक पक्ष पाइन्छ कि। यही वीरेन्द्रनगर नगरपालिकामा पनि विदेश वैदेशिक रोजगारबाट फर्किएर मैले 5 वर्षमा तरकारी खेती गरेर 3 वटा चाहिँ एक एक तलाका 3 भाइलाई हामीले घर हाल्यौँ भन्ने सफल किसानहरू पनि यहाँ हुनुहुन्छ, सफल उद्यमीहरू यहाँ हुनुहुन्छ, कामहरू गरिराख्नु भएको छ। स्थानीय सरकारले चाहिँ जनतासँग नजिक रहेर जस्तो बाटोमा खाडल पर्यो होइन, फुटपाथ व्यवस्थापन गर्नु पर्यो, तपाईँको सेवा प्रभावकारी बनाउनु पर्यो, विकासका योजनाहरू अगाडि बढाउनु पर्यो, विकासका प्राथमिकता निर्धारण गर्नु पर्यो, के सबै कुराहरू स्थानीय तहले गरेको छ। मलाई चाहिँ के लाग्छ भने यो हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई व्यवस्थापन व्यवस्थित गर्नको लागि स्थानीय तहको ठूलो भूमिका छ। अझै यसलाई संविधानले दिएको अधिकारहरू पूर्ण रूपमा प्रयोग गर्न पाउने गरी कानूनहरू बन्दै गए भने मलाई लाग्छ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा सुन्दर पक्ष चाहिँ स्थानीय सरकार नै हो। यसले चाहिँ जनताको नजिक बसेर काम गरिरहेको भन्ने लाग्छ। थुप्रै परिवर्तनहरू छन् हेर्नुहोस्, मानवीय हिसाबले हेर्नुभयो भने, तपाईँले समाजलाई नजिक गहिरिएर हेर्नुभयो भने धेरैभन्दा धेरै परिवर्तन भएको छ भन्ने लाग्छ मलाई। स्थानीय अहिले हाम्रो देशमा विगतमा एउटा महामारी कोभिड व्यवस्थापन भयो होइन, कोभिडमा सम्भवतः धनजनको कम क्षति हुने देशमा नेपाल पर्छ, किनभने फ्रन्ट लाइनमा स्थानीय सरकारका प्रतिनिधि र स्वास्थ्यकर्मी बसेर काम गरे। त्यो काम पनि कसरी गरे भने उनीहरूले चाहिँ आफूले योजना बनाएर बजेट खर्च गर्न सक्ने अधिकार प्राप्त जनप्रतिनिधि स्थानीय सरकार हुँदाखेरि सम्बन्धित क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मीलाई पनि यसले सहज बनाएर व्यवस्थापकीय पक्षलाई बलियो बनाउँदै काम गर्न सफल भए। यस्ता खालका थुप्रै कुराहरू छन् जसलाई चाहिँ अहिले यो सङ्घीयतामा व्यवस्थापन भएका छन्। यसलाई हामीले कुन नजरले हेर्ने भन्ने कुरामा नभएका कुरालाई बढी प्राथमिकता दिएर यो भएन भन्ने कि भएका प्राथमिकता भएका कुरालाई चाहिँ यो राम्रो भयो यसलाई निरन्तर गर्नुपर्छ र यसलाई सुधार गरेर अझै यसलाई अगाडि बढाउनुपर्छ भनेर सुधारात्मक पक्षबाट टिप्पणी गरियो भने देशमा धेरै काम भएको छ भन्ने लाग्छ मलाई।
हजुर, नगरको विकासको लागि कुनै एउटा वर्गले एउटा क्षेत्रले अथवा नगर प्रमुख उपप्रमुख वडा अध्यक्षहरूले मात्र काम गरेर त्यति सम्भव हुँदैन, त्यसको लागि आम नागरिक, त्यहाँ भएका राजनीतिक पार्टीहरू, सामाजिक संस्था, त्यहाँको समुदायको पनि महत्वपूर्ण भूमिका हुन्छ। कसरी समन्वय राख्नु भएको छ? समन्वय हुन्छ कि हुँदैन?
अब विशेष हामीले चाहिँ समन्वयकै हिसाबले वीरेन्द्रनगर नगरपालिकामा अहिले हामीले गरिरहेको काममा चाहिँ बजेटको हिसाबले पनि हामी एउटा राम्रो बजेट कार्यान्वयन गर्ने नगरपालिकाभित्र पर्छौँ होइन. हाम्रो खानेपानी आयोजना सहितको कुल बजेट हेर्दा स्थानीय पालिकामा पाँचौंमा पर्छ वीरेन्द्रनगर. पहिलो चाहिँ काठमाडौँ महानगरपालिका, दोस्रो पोखरा महानगरपालिका, तेस्रो चाहिँ ललितपुर महानगरपालिका, चौथो भरतपुर महानगरपालिका र पाँचौंमा चाहिँ वीरेन्द्रनगर नगरपालिका पर्छ. संघीय सरकार, प्रदेश सरकार, विकास साझेदारसँगको हाम्रो जुन समन्वय सहकार्य छ यसले चाहिँ वीरेन्द्रनगरको समृद्धिमा बहुत ठूलो भूमिका खेल्छ भन्ने हामीलाई लागेको छ र हामीले समन्वय चाहिँ सबैसँग गर्छौँ. संविधानले पनि सहकार्य समन्वय सह अस्तित्वलाई जोड दिएको छ होइन. सरकार तीन तहका संरचनामा रहे तापनि समन्वय सहकार्य चाहिँ तीनै तहको सरकारको हुनुपर्छ. एकअर्काको चाहिँ अस्तित्वलाई सबैले स्वीकार गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरा जुन संविधानले बोलेको छ त्यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मान्यता वीरेन्द्रनगर नगरपालिकाको छ. तसर्थ हामी यहाँका राजनीतिक दलसँग पनि विशेष कुराहरूमा छलफल गर्छौँ, सल्लाह सुझाव लिन्छौँ. नागरिक समाजसँग पनि हाम्रो समन्वय चाहिँ हुन्छ. विकास साझेदारसँगै तीनै तहका सरकारहरू माथिल्ला दुई तहका सरकारसँग पनि हाम्रो त्यतिकै समन्वय चाहिँ छ.
हजुर, हामी कुराकानीको अन्त्यमा पुगेका छौँ. यहाँहरूले काम गरिराख्नु भएको छ, अझ के भइदियो भने अझै राम्रोसँग काम गर्न सजिलो हुन्थ्यो.
काम गर्नलाई सजिलो भन्ने कुरा चाहिँ अब कतिपय कुराहरू हामी अब स्थानीय तहका जनप्रतिनिधिहरूले पनि अब विगत सात वर्षसम्म हामीले के गर्यौं र कस्ता कुरालाई प्राथमिकता दिँदाखेरि कस्तो विकासको अगाडि बढ्यो भनौँ न, विकास कसरी अगाडि बढ्यो भन्ने कुरालाई हेरेर व्यवस्थित तरिकाले योजनाबद्ध किसिमले अगाडि अझै पनि बढ्नुपर्ने हुन्छ र त्यसलाई हामीले प्राथमिकताका साथ अगाडि पनि बढेका छौँ. सँगै एउटा सकारात्मक सुझाव सल्लाह चाहिँ नागरिक समाजले पनि दिनुपर्छ. भइरहेका कामको प्रगति कस्तो छ, यसबाट समाजलाई कसको प्रभाव परिरहेको छ, अझै यसमा के सुधार गर्न सकियो भने एउटा समृद्ध नगर समृद्ध सहर बनाउन सकिन्छ भन्ने कुरालाई सबैको सल्लाह सुझावको त्यत्तिकै आवश्यक छ भनेपछि र सँगै संघीय सरकार र प्रदेश सरकारले वीरेन्द्रनगर नगरपालिका जस्ता बढ्दो सहरीकरणका नगरपालिकाहरू जसको जनसङ्ख्या थोरै छ तर बाहिरबाट आएर बस्ने संख्या चाहिँ स्थानीय जनसङ्ख्या भन्दा झन्डै दुई भाग तीन भाग नै बढी छ होइन. यस्तो ठाउँको नगरपालिकाहरूलाई विशेष नगरपालिका अथवा विशेष नगरको रूपमा हेरेर त्यो अनुसार विकासका पूर्वाधारका योजनाहरू पनि लगानी गरिदिनुपर्छ भन्ने चाहिँ हामीलाई लाग्छ.
हुन्छ नगरपालिकाज्यू, हामीलाई सम्झिनु भयो, यहाँलाई धन्यवाद.
महत्वपूर्ण कुरामा आफ्नो भनाइ राख्ने अवसर दिनुभयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद. नमस्कार.
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहन माया ढकालसँग. यसै कुराकानी सँगसँगै रूपान्तरण कार्यक्रम पूरा हुन्छ. प्राविधिक मित्र सुरेन्द्र पौडेललाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु. नमस्ते.